अब बारादशी खबर।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np/ विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको बारादशी खबरमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। म पुष्प बराल। बारादशी गाउँपालिका कोशी प्रदेश मेची अञ्चल झापा जिल्लाको दक्षिण भेगमा अवस्थित छ। नेपाल सरकारको पछिल्लो राज्य पुनर्संरचना 2073 साबिक गाउँ विकास समितिहरू राजगढ, चकचकी र डाँगीबारीलाई समावेश गरी बारादशी गाउँपालिका नामकरण गरेको छ। यसको भौगोलिक अवस्थालाई हेर्दा दक्षिणमा कचनकपल गाउँपालिका, पूर्वमा हेर्दा हल्दीबारी गाउँपालिका र उत्तरमा बिर्तामोडो कन्काई नगरपालिका, पश्चिम झापा गाउँपालिका रहेको समथर भूमिसँग यो पालिका जोडिएको छ। विशेष गरी ग्रामीण इलाका भएका कारणले पनि यस पालिकाको समृद्धिको अवस्था हेर्ने हो भने कृषि नै यसको प्रमुख समृद्धिको आधार बन्न सक्छ। जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि जनताले ठुलो अपेक्षा गरेका छन्। जनप्रतिनिधिसँग नयाँ नयाँ योजनाहरू आउँछन् र समृद्धिको यात्रामा जनताहरूले लाई अगाडि बढाउन जनप्रतिनिधिहरूले ठुलो भूमिका निर्वाह गर्न सक्नुहुन्छ भन्ने जनताको अपेक्षा थियो। त्यही अनुसार दोस्रो कार्यकालका लागि जनप्रतिनिधिले अहिले काम गरिरहेको अवस्था छ। अहिले आज हामीले यसै सन्दर्भमा बारादशी गाउँपालिकाको विकासको एजेन्डाहरू के कस्ता छन् र अहिले विकासका कामहरू के भइरहेछन्, जनताको अपेक्षालाई सम्बोधन गर्न सकिएको अवस्था छ कि छैन भनेर आज हामीले बारादशी गाउँपालिकाका उपाध्यक्ष शान्ता देवी शिवाकोटीसँग कुराकानी गर्न गइरहेका छौँ। उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा आउनुभएको छ। उपाध्यक्षज्यू, हार्दिक स्वागत छ तपाईँलाई।
हुन्छ,
हजुरलाई। तपाईँहरू बारादशी गाउँपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित भएर आइसकेपछि अघिल्लो कार्यकालले जुन एउटा विकासको अवधारणा अगाडि सारेको थियो र त्यसलाई तपाईँहरू आएपछि कार्यान्वयनको तहमा लानुहुन्छ र जनताका समृद्धिका अपेक्षाहरूलाई सम्बोधन गर्न सकिन्छ भन्ने ठुलो अपेक्षा पनि थियो। सोही अनुसार तपाईँहरू पनि अगाडि बढिराख्नु भएको नै छ। तपाईँहरू आइसकेपछि चाहिँ नयाँ एजेन्डा अथवा जनताले प्रत्यक्ष लाभान्वित हुने कस्ता परियोजनाहरू अहिले सञ्चालन गर्दै हुनुहुन्छ, बताइदिनुहोस् न।
हामीले चाहिँ अहिले बारादशी गाउँपालिकामा पहिलादेखि गर्दै आएका कामलाई निरन्तरता पनि दिइराखेका छौँ। जस्तै अहिले हामीले गौरवको योजनामा प्रशासकीय भवन बन्ने क्रम जारी छ, बनिराखेको छ। त्यस्तै वार्ड नम्बर 6 रहेको 12 साथीपट्टिमा चाहिँ हाम्रो भिउटार बन्दै गरिराखेको अवस्था छ भने अहिले वार्ड नम्बर 1, 2, 7 वडा कार्यालयहरू सम्पन्न भइसकेर चाहिँ त्यसमा हामीले सेवा प्रसार गर्न लागिरहेका अवस्था छ।
जस्तै अहिले चाहिँ जनताले प्रत्यक्ष लाभ लिने खालका योजनाहरू भयो भने चाहिँ जनताहरू पनि खुसी हुन्छन्। जस्तै अहिले बारादशीको समृद्धिको यात्रालाई हेर्ने भने एउटा पर्यटन क्षेत्र, ग्रामीण पर्यटनलाई पनि लिन सकिन्छ भने अर्को कृषि नै हो। यी जनतालाई प्रत्यक्ष अथवा तत्काल लाभ दिने खालका योजनाहरू जस्तै कृषि र पर्यटनमा चाहिँ हजुरहरूले कसरी बजेटलाई व्यवस्था गर्नुभएको छ?
हामीले अहिलेको सबैभन्दा बढी चाहिँ हामीले कृषिलाई नै बढी उयो गरिरहेको अवस्था छ। कृषिमा हामीले अहिले यहाँका कृषकहरूलाई चाहिँ सहज होस् भनेर कृषि मिटरमा उठेको महसुल चाहिँ यो वर्षदेखि हामीले फ्री गराएको अवस्था छ भने विभिन्न कृषकहरूलाई चाहिने औजारहरू पनि हामीले खरिद गरिरहेको अवस्था छ र अहिले कृषकहरूलाई हामीले चाहिँ एकदमै अगाडि बढाएर कृषकहरूलाई नै अगाडि बढाएर लानुपर्छ भन्ने धारणाको साथ हामीले कृषकहरूलाई चाहिँ एकदमै सहुलियत दरमा हामीले फिटी फिटीका कार्यक्रमहरू ल्याएर चाहिँ कृषकहरूलाई मोटरदेखि ल्याएर होइन कृषि औजारहरू चाहिँ हामीले विभिन्न रूपमा चाहिँ बाँडिरहेको अवस्था छ।
जस्तै तपाईँ आफै पनि किसान नै भएको हामीले बुझेका छौँ, यो अहिले पनि परम्परागत कृषिलाई नै अपनाइएको छ क्या? जनप्रतिनिधिहरू आइसकेपछि चाहिँ अलिकति विज्ञहरूलाई ल्याएर आधुनिक किसिमको चाहिँ खेती अथवा वैज्ञानिक कृषि प्रणालीतर्फ चाहिँ जनताहरूलाई लान सके मात्रै चाहिँ व्यावसायिक कृषिलाई अगाडि बढाउन सकिन्छ भन्ने एउटा धारणा पनि छ। अब यो परम्परागत खेती गरेर मात्रै जीवन स्तर उक्सिन सक्छ त के छ, के सोच्नु भएको छ?
होइन, सक्दैन। यसलाई परम्परागत कृषिले गरेर जीवन स्तर उठ्न सक्दैन भनेर हामीले विभिन्न कृषि औजारहरू कृषिमा लाग्ने साना के अरे कृषकहरूले प्रयोग गर्ने
पावर टिलर जोत्ने
हजुर त्यो पावर टिलरहरू हामीले एकदम खरिद गरिरहेका छौँ। कृषकलाई सहज बनाउनको लागि हामीले कृषिलाई विभिन्न कृषकहरूलाई बोलाएर होइन उहाँहरूका समस्याहरू के छन् त्यही अनुसारले हामीले चाहिँ उहाँहरू मार्फत नै सबै कृषकहरूलाई बोलाएर हामीले हजुरको लागि या अब कृषकको लागि के आवश्यकता छ भनेर हामीले त्यसलाई सबै बसेर छलफल गरेर त्यही अनुसारले हामीले चाहिँ सामानहरू बिक्री वितरण उहाँहरूलाई चाहिँ सहज रूपमा हामीले वितरण गरिरहेको अवस्था छ।
जस्तै उपाध्यक्षज्यू अहिले चाहिँ जस्तै किसानहरूलाई चाहिने समयमा मल को अभाव देखिरहेका छौँ होइन, अब तपाईँहरूले सिँचाइमा त अहिले व्यवस्था गर्नुभएको भन्ने तपाईँले कुरा उठाइसक्नु भएको छ, जस्तै मोटरबाट पानी तान्दाखेरि त्यसको बिजुलीको महसुल छुट गर्ने कुराहरू, जस्तै यो अत्यावश्यक मल चाहिने बेलामा मल नपाउने किसानहरूको, अनि बेच्ने बेलामा बजार नपाउने, जस्तै अहिले दुधको बजार चाहिँ एकदमै अस्तव्यस्त रहेको छ, किसानहरूले दुध उत्पादन गर्नुहुन्छ त्यो बजारमा दुध चाहिँ मिल्क होलिडे गरिदिनुहुन्छ किन्ने चाहिँ संस्थाहरूले, र सडकमा दुध घोप्ट्याउनु पर्ने अवस्था पनि सिर्जना भएको छ। यस्तो अवस्थाको अन्त्य गर्न चाहिँ गाउँपालिकाले कुनै दीर्घकालीन योजना अगाडि सारेको छैन,
अहिले तत्कालको लागि चाहिँ हामीले त्यस्तो योजनाहरू अगाडि सारिसकेको छैनौँ, तर त्यसलाई छलफलको उसमा चाहिँ हामीले कसरी जाने बजार कृषकहरूलाई चाहिँ कसरी बजारको उयो गर्ने भनेर चाहिँ हामी लागि परेका छौँ। त्यसको लागि हामीले विभिन्न निकायहरूमा छलफल गरिरहेको अवस्था छ, र हामीले कृषकहरूले उत्पादन गरेको जुनसुकै कृषि दुध भयो होइन साग सब्जी अन्न सबै कुराले चाहिँ कसरी चाहिँ उहाँहरू मार्फत चाहिँ बिक्री वितरण गर्न सकिन्छ भनेर चाहिँ एउटा अहिले विज्ञहरूसँग हामीले परामर्श गरिरहेको अवस्था चाहिँ छ।
हजुर, पक्कै पनि यो तपाईँहरूको यो परामर्श गरेर निष्कर्षमा पुग्नुहुन्छ भन्ने जनताले अपेक्षा राख्नुभएको होला। अब अलिकति प्रसङ्ग बदलौँ, तपाईँ अहिले चाहिँ अनुगमन निरीक्षणको पाटोमा पनि हुनुहुन्छ, अहिले भौतिक पूर्वाधारका कामहरू अत्यन्तै अस्तव्यस्त रूपमा छन्, ठेका लिने एउटा ठेकेदारले समयमा काम नसक्ने, वर्षौँ लगाइदिने, त्यसको धुलो र धुवाँको शास्ती चाहिँ जनताले खेप्नुपर्ने अवस्था चाहिँ जहीँ तहीँ छ, अहिले बाह्र दशमीमा पनि त्यो कहीँ कहीँ देखिन्छ, यसलाई तपाईँहरूले कसरी निगरानी गर्दै हुनुहुन्छ, समयमा ठेका लिएका कुराहरू अथवा जिम्मेवारी लिएका कुराहरू सम्पन्न गर्नतर्फ चाहिँ बारदशी गाउँपालिका कसरी लागेको छ?
पक्कै पनि यसमा पहिला पहिल्यैदेखिका हामीले गर्दै गरेका योजनाहरूमा ठिकै भन्नुभयो, ठेकदारहरूले समयमा काम नगरिदिने प्रविधिहरू हाम्रो बाह्रदशी गाउँपालिकामा पनि छ, तर हामीले ठेकदारहरूलाई बोलाएर एकदमै हामीले अब चाहिँ समयमा काम सक्नुपर्छ, होइन भने हजुरहरूलाई चाहिँ हामीले तपाईँहरूलाई चाहिँ कालो सूचीमा राख्ने सम्मका कुराहरू गरेका छौँ, र अहिले जुन काम भइरहेको छ त्यो चाहिँ एकदम निरन्तर भइरहेको अवस्था चाहिँ अहिले।
त्यस गुणस्तरमा पनि कहिले कहिले प्रश्नचिह्न उठ्छन् होइन, गुणस्तरमा तपाईँको विशेष तपाईँको संयोजनमा त्यहाँको अनुगमन टोली पनि परिचालन हुन्छ, गुणस्तरमा कतिको ध्यान दिनुभएको छ?
एकदम पक्कै राम्रै ध्यान दिइरहेको छौँ हामीले, र त्यो एकदम राम्रो भएन भने त्यसलाई हामीले भत्काएर फेरि पनि गर्न लगाएको अवस्था छ।
अब अलिकति ग्रामीण क्षेत्र भएका कारणले पनि त्यहाँको एउटा महत्त्वपूर्ण जस्तै स्थानीय तह कार्यान्वयनमा आइसकेपछि जनताले सेवा घर दैलोमै पाउने अवस्था सिर्जना हुँदा तपाईँको भागमा न्यायिक समिति पनि परेको छ, न्यायको निम्ति अब ग्रामीण क्षेत्रमा विशेषतः तपाईँ आफै नारी भएको कारणले महिलाहरूको कुराहरू अत्यन्तै जटिल बन्ने गरेका छन्, विशेषतः ग्रामीण क्षेत्रहरूमा उनीहरूले कतिपय पीडाहरू दबाएर बस्नुपर्ने अवस्था पनि सिर्जना भएको हामीले देखेका छौँ। अहिले तपाईँ आफै एकजना महिला चाहिँ त्यो स्थानमा पुगिरहँदा त्यहाँका ग्रामीण भेगका महिलाहरूको जीवन स्तर उकास्नका निम्ति अथवा न्यायिक सम्पादनमा तपाईँको भूमिका कस्तो रहेको छ?
अहिलेसम्म हामीले सहज रूपले चाहिँ हामीले न्याय दिनुपर्छ, हाम्रा यहाँ बारदर्शिका होइन महिला दिदी बहिनीहरू लगायत सम्पूर्णलाई दिनुपर्छ भनेर चाहिँ हामीले चाहिँ यो न्यायिक समितिलाई चाहिँ बढी मैले प्राथमिकताको आधारमा राखेको पनि छु, र धेरै त्यस्ता मुद्दाहरू हामीसँग आउँछन् र हामीले मिलाएर उहाँहरूलाई पठाएको अवस्था पनि छ अहिले।
कस्ता मुद्दाहरू बढी आउँदो रहेछन्, जस्तै महिलाहरूका विशेष त कतिपय घटनाहरू लुकाइने गरिन्छन् छिपाइने गरिन्छन्, त्यस्ता घटनामा तपाईँ आफै प्रत्यक्ष पनि पुग्नुहुन्छ, कस्ता खालका घटना बढी देखिएका छन् र कुन विधिले निराकरण गर्दै हुनुहुन्छ?
अहिले खासै गरी भने हो भने अब विवाह गरेर बैसके पछाडि अब श्रीमान श्रीमतीमा अब मेल नभएकाहरू त्यस्ता मुद्दाहरू हामीसँग आएका छन्, र बाल विवाह बहुविवाहको सम्बन्धमा पनि हामीसँग धेरै आएको छन्। ती मुद्दाहरू चाहिँ हामीले चाहिँ के अरे स्थानीय सरकारमा मिलाउन त सक्दैन, त्यही पनि उहाँहरूलाई सहजीकरण गरेर यो ठाउँमा जानुहोस् यसरी भनेर भन्न सक्ने अवस्था चाहिँ हामीले सिर्जना गरेका छौँ र उहाँलाई न्याय दिनको लागि हामी सम्बन्धित ठाउँसम्म पनि पहल गरेका अवस्था चाहिँ छ।
जस्तै तपाईँले अघिल्लो आर्थिक वर्षको पुरा कार्यकाल बिताइसक्नु भएको छ, कति जति यस्ता मुद्दाहरू चाहिँ फर्सेट गर्न सफल हुनुभयो?
हामीले मैले अहिलेसम्म हामीले मेलमिलाप मार्फत मिलाएको चाहिँ 56 मुद्दाहरू चाहिँ हामीले मिलाइसकेको छौँ।
हजुर, भनेपछि केही चाहिँ अदालती प्रक्रियामा पनि पठाउने अवस्था सिर्जना हुन्छ नि?
हामीले हेर्नु नहुने मुद्दाहरू चाहिँ हामीले अदालततर्फ पनि पठाएको अवस्था चाहिँ छ।
अब अलिकति तपाईँहरूको गाउँपालिका नदीले घेरिएको गाउँपालिका पनि हो र बोर्डर अथवा भारतीय सीमासँग जोडिएको नगरपालिका गाउँपालिका भएका कारणले पनि अलिकति सुरक्षा संवेदनशीलता पनि बढ्छ कहिले कहिले। आफ्ना नागरिकहरूलाई सुरक्षाको प्रत्याभूति दिन चाहिँ गाउँपालिकाले कसरी सोचेको छ? अहिले विशेषतः चोरी डकैतीका कारण केही घटनाहरू पनि हामीले सुनिरहेका छौँ, होइन? सुरक्षा योजना दिनतर्फ चाहिँ तपाईँहरूले कसरी ध्यान दिनुभएको छ?
अब अहिले सुरु के अरे चोरी डकैती चाहिँ भइराखेकै अवस्था पनि छ। घर छोडेर हिँड्दाखेरि अब बेलुका पथमा हाम्रो नजिकै पनि त्यसरी चोरीका घटनाहरू भएर धेरै सुन चाँदी पनि हराइरहेको अवस्था छ। त्यस उसमा चाहिँ हामीले प्रहरीहरूलाई बोलाएर अब उहाँहरूलाई चाहिँ सुरक्षा एकदम राम्रै दिनुहोस् र हामी आफ्नो तर्फबाट पनि दिन्छौँ भनेर उहाँलाई सजग चाहिँ गराइरहेको अवस्था छ।
भनेपछि अहिले चाहिँ सुरक्षा निकाय चनाखो भएको अवस्था छ,
चुनाखो भएको अवस्था छ। हामीले उहाँहरूलाई बोलाएर तपाईँहरूले चाहिँ एकदम यसतर्फ चाहिँ ध्यान दिनुपर्छ भनेर चाहिँ हामीले उहाँहरूलाई सुझाव पनि गरिसकेका छौँ।
अब यो उपाध्यक्षज्यू, राज्यले नागरिकहरूलाई प्रदान गर्नुपर्ने न्यूनतम आधारभूत आवश्यकताहरू चाहिँ जस्तै बिजुली बत्ती, स्वास्थ्य, शिक्षा, खानेपानी, शुद्ध खानेपानीका कुराहरू, यी आधारभूत आवश्यकताहरू चाहिँ अब सबै नागरिकले बारादेशी गाउँपालिकामा प्राप्त गरिसकेको अवस्था हो अहिलेसम्म आइसक्दा?
खानेपानीको अवस्था चाहिँ अहिलेसम्म हामीले त्यसलाई पुरा गर्न सकिरहेको अवस्था छैन, तर हामीले यो वार्ड नम्बर 3 यो राजगढमा हामीले अहिले चाहिँ त्यो खानेपानी चाहिँ एकदम बनिसकेको अवस्था छ र वार्ड नम्बर 6 पनि हामीले त्यो पानी बनिसकेको अवस्था छ र अबको आगामी वर्षतिरसम्ममा चाहिँ हाम्रा पालिकाका हाम्रा जनताहरूलाई सहज रूपले हामी खानेपानी उपलब्ध गराउन सक्छौँ।
जस्तै स्वास्थ्यको अवस्था के छ? जस्तै अहिले योभन्दा अगाडि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सबै पालिकाहरूमा 1500 हस्पिटल निर्माण गर्ने कुराहरूका चर्चा पनि चलेका थिए। अहिले आफ्नै गाउँपालिकामा अस्पताल निर्माणको काम अगाडि बढेको छ कि छैन, अथवा त्यहाँका जनताहरूले बिर्तामोडै धाउनुपर्ने अवस्था सिर्जना हुँदैछ कि के छ अवस्था, के सोच्नु भएको छ?
अस्पताल बनिरहेको अवस्था छ र हामीले यहाँका अब हाम्रा जनतालाई सहज होस् भनेर हामीले चाहिँ बारदशी 3 सामुदायिक हस्पिटल 5-bedको हस्पिटल चाहिँ सुरु गरिसकेका छौँ र त्यसमा हामीले इमिडिएसी डक्टर पनि राखेका छौँ र बर्थिङ सेन्टर हाम्रो 24 घन्टा हाम्रा नर्सहरूले गराइरहेको अवस्था छ र हाम्रो सुत्केरी अवस्थामा सुत्केरीलाई यहाँ सुत्केरी गराउन सकिएन भने बाहिर लानको लागि एम्बुलेन्स फ्री गरेका छौँ, भिडियो एक्सरे फ्री गरेका छौँ र इसिजी र एक्सरे पनि हामीले चाहिँ यहाँ हाम्रो हस्पिटलमा चाहिँ उपलब्ध गराइसकेका छौँ।
अब तपाईँको यही प्रसङ्गमा जस्तै बारादेशी गाउँपालिकामा अहिले पनि 13 संस्थागत विद्यालयहरू रहेका छन् होइन, 16 सामुदायिक र 13 संस्थागत विद्यालयहरू रहेका छन्। 16 सामुदायिक विद्यालयहरूको स्तर उन्नतिका निम्ति अथवा ती विद्यालयहरूमा प्राविधिक शिक्षा पढाइ गर्नका निम्ति तपाईँहरूले कसरी पहल गर्दै हुनुहुन्छ? अहिले शिक्षाको अवस्था चाहिँ के छ?
शिक्षाको अवस्था पनि अहिलेको परिस्थितिमा ठिकै छ। सबैमा हामीले त्यहाँको शिक्षकहरू शिक्षक दरबन्दीहरू नपुगेको ठाउँमा नि हामीले पुरा गरिसकेको अवस्था छ। शिक्षामा राम्रै छ सर।
जस्तै सबै नागरिकका छोराछोरीले विद्यालय जाने अवस्था सिर्जना छ भनौँ न?
सिर्जना छ, अहिले त्यो छ र हामीले अब यो 11-12 फ्री पनि गरेका छौँ बारादशीमा पढ्नको लागि भने अहिले सामुदायिक हामीले चाहिँ कलेज पनि यहाँ स्थापना गरेर बिए पढाइ बेचलका विद्यार्थीहरू अहिले पढिरहेको अवस्था पनि छ।
भनेपछि शिक्षामा पनि तपाईँहरू आइसकेपछि केही सुधारका सङ्केतहरू देखिन थालेका छन्। अब यो अलिकति विवादित रूपमा आएको तपाईँले अघि प्रसङ्ग सुरुमा पनि उठाउनु भएको छ होइन, बारादेशीमा रहेको साधुकुटी यो चाहिँ अतिक्रमणमा पर्यो, त्यहाँको जमिन चाहिँ खनेर माटो बेचेर खाडाखुडी बनाएर त्यहाँ चाहिँ कुरूप बनाइयो भन्ने खालको अलि अगाडिसम्म विरोधका कुराहरू पनि सुन्न पाइन्थ्यो। अहिले त्यसको संरक्षण प्रवर्धनमा चाहिँ तपाईँहरूले बजेट कसरी लगाउनु भएको छ र तपाईँहरूको भूमिका के छ?
पक्कै पनि यसलाई चाहिँ हामीले पर्यटक स्थलको रूपमा चाहिँ यसलाई विकसित गर्ने भनेर हामी लागि परेका छौँ। त्यसै गरी हामीले अहिले त्यो जुन उत्खनन भएर माटोहरू बिक्री वितरण गर्ने प्रविधिलाई रोकेर त्यहाँको कुनै पनि व्यक्तिले पनि र सामुदायिक रूपमा पनि त्यो माटो बेच्न पाइँदैन भनेर एउटा हामीले निर्णय नै गरेका छौँ र त्यो माटो बेचबिखन गर्नलाई रोकेको अवस्था छ।
भनेपछि अहिले त्यो तपाईँहरूले त्यहाँ भ्यू टावर र पानी त्यहाँ हामीले पनि देख्छौँ खानेपानी ट्याङ्की र भ्यू टावर निर्माण भइरहेको छ, त्यो कहिलेसम्ममा सम्पन्न हुन्छ? त्यो सम्पन्न हुने चरणमा हो,
सम्पन्न अब अलिकति मात्र बाँकी छ सर, त्यो सम्पन्न हुने चरणमै छ।
अब उपाध्यक्षज्यू यसपालि चालु आर्थिक वर्ष तपाईँहरूले बजेट कार्यान्वयनको चरणमा हुनुहुन्छ, तपाईँहरू यसपालिको बजेट तपाईँहरूले अहिले धमाधम कार्यान्वयनको चरणमा छ, यसपालि चाहिँ तपाईँहरूले कुन कुरालाई विशेष प्राथमिकता दिनुभएको छ र प्रदेश र केन्द्रका बजेटहरू चाहिँ कस्ता कस्ता परेका छन्, अलिक ठुला योजनाहरू चाहिँ के छन् अहिले गाउँपालिकामा?
पक्कै पनि हामीलाई अहिले विकासका बजेटहरू हामीले विशेष गरेर अब ती सडकहरू भत्किने अवस्थामा र गाउँका सडकहरू ऊ भएको अवस्थामा चाहिँ ती सडकमा झुलुङ्गे पुल है अनि ठुल्ठुला पुलहरूमा चाहिँ अहिले हामीले चाहिँ अलि गरिरहेको अवस्था छ सर।
प्रदेश र केन्द्रले चाहिँ कसरी हेरिरहेछ बारादेशी गाउँपालिकामा बजेट चाहिँ कतिको परेको छ?
बजेट हामीलाई त्यस्तो धेरै बजेटहरू त छैन सर, र पनि हामीले पहल गरेर धेरै बजेटहरू ल्याउन सफल पनि भएका छौँ र धेरै योजनाहरू पनि आइसकेको अवस्था छ सर।
अब आगामी दिनमा तपाईँ आफै पनि स्थानीय हुनुहुन्छ र त्यहाँको सम्पूर्ण नागरिकहरूको भावना बुझ्ने नेत्री पनि हुनुहुन्छ, अब आगामी दिनमा बारादेशी गाउँपालिकाको यात्रा कसरी अगाडि बढ्छ तपाईँको विचारमा भनिदिनुहोस् त? अब के गर्दा चाहिँ त्यहाँका नागरिकहरू समृद्ध हुन सक्छन्? तपाईँहरूले योजना पक्कै पनि बनाउनुहुन्छ, छलफल गर्नुहुन्छ, तपाईँहरूमा एक किसिमको ऊर्जा छ होइन, अब के गर्दाखेरि चाहिँ बारादेशीका नागरिकहरूको जीवन माथि उठाउन सकिएला, के सोच्नु भएको छ?
अब हाम्रो बारदशी अब दक्षिण क्षेत्रको अलिकति विकासमा पछि परेकै क्षेत्र भएकोले गर्दाखेरि विशेष गरेर यहाँ कृषिमा आबद्ध भएका किसानहरू भएको कारणले गर्दाखेरि कृषिमा चाहिँ बढी जोड दिनुपर्छ भन्ने हामीलाई लागेको छ।
भनेपछि कृषिबाटै समृद्धिको यात्रा तय गर्न सकिन्छ भन्ने? हजुर हस्, अत्यन्तै व्यस्तताका बावजुद पनि समय प्रदान गरिदिनु भयो र समग्र गाउँपालिकाका बारेमा आफ्नो धारणा राखिदिनु भयो, यो समय प्रदान गर्नुभएकोमा यहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु।
हुन्छ, हवस् त, रेडियो
भिजनलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ हुनुहुन्थ्यो बारादेशी गाउँपालिकाका उपाध्यक्ष शान्तादेवी सुवाकोटी, बारादेशी खबरमा रेडियो भिजनसँग कुराकानी गर्दै। हवस् त, आजलाई बारादेशी गाउँपालिकासँगको सहकार्यमा प्रसारण हुने यो कार्यक्रम यति नै। हामी अर्को महिना फेरि अर्को प्रसङ्ग फरक व्यक्तित्वसँग लिएको कुराकानी लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।